रेडियो तेहरान के सभी आदरणीय श्रोताओं की सेवा में हसन अब्बास और साथियों का सलाम पहुंचे। श्रोताओं, सदा की भांति आज भी अपने कार्यक्रम का आरंभ हम कुरान मजीद की तिलावत और अनुवाद से करेंगे। कुरान मजीद के सूरह यूनुस की 47वीं, 48वीं और 49वीं आयतों की तिलावत का श्रेय प्राप्त कर रहे हैं कारी कासिम रजीई।
أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ولكل أمة رسول فَإِذَا جَاءَ رَسُولُهُمْ قُضِيَ بَيْنَهُمْ بِالْقِسْطِ وَهُمْ لَا يُظْلَمُونَ وَيَقُولُونَ مَتَى هَذَا الْوَعْدُ إِن كُنتُمْ صَادِقِينَ قُل لَّا أَمْلِكُ لِنَفْسِي ضَرًّا ولا نفعا إلا ما شاء الله لكل أمة أجل إذا جاء إذا جاء أجلهم فلا يستأخرون ساعة ولا يستقدمون إذا جاء فلا يستأخرون ساعة ولا يستقدمون صدق الله العلي العظيم
الله کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے اور ہر سمودائے کے لیے ایک رسول ہے تو جب ان کے پاس ان کا رسول آ جاتا ہے تو ان کا فیصلہ نیائے پوروک کر دیا جاتا ہے اور ان پر ظلم نہیں کیا جاتا اور کہتے ہیں یدی تم سچے ہو تو یہ دھمکی کب پوری ہوگی کہہ دو مجھے نہ تو اپنے برے کا ادھکار ہے نہ بھلے کا بس جو اللہ چاہے وہی ہوتا ہے हर जाति के लिए एक नियत समय है जब उनका नियत समय आ गया तो उससे न एक घड़ी पीछे रह सकते हैं और न आगे बढ़ सकते हैं।
यह रेडियो तेहरान की हिंदी सेवा है, इस्लामी गणराज ईरान की आवाज। दोस्तों, आप हमारे प्रसारण को शॉर्टवे में 31 मीटर बैंड बराबर 9800 किलोहर्ट्ज पर सुन रहे हैं। हमारा ईमेल एड्रेस है hindi@ws.irib.ir। हमारी वेबसाइट का पता है parstoday.ir/hi। हमारा व्हाट्सएप नंबर है 9098903506549। तो दोस्तों आज मंगलवार है, आबान की 23 और नवंबर की 14 तारीख है। साथ ही आज इस्लामी कैलेंडर के चौथे महीने रबीउल सानी की 29 तारीख है। आज की हमारी सभा के कार्यक्रमों की रूपरेखा कुछ इस प्रकार है। सबसे पहले आप खबर सुनेंगे, उसके बाद आपकी सेवा में पेश किया जाएगा कार्यक्रम राजनीतिक चर्चा, और उसके बाद जो कार्यक्रम आप सुनेंगे वो होगा कुरानी किस्से, और उसके बाद आज की सभा के अंत में आपकी सेवा में जो कार्यक्रम पेश किया जाएगा वो होगा पश्चिमी एशिया में अमरीका का पतन। ये रेडियो हिंदी की, ये तेहरान की हिंदी सेवा है, इस्लामी गणराज्य ईरान की आवाज। तो दोस्तों कार्यक्रम के अनुसार अब आप रेडियो हिंदी तेहरान से राष्ट्रीय और अंतर्राष्ट्रीय समाचार रविश जैदी से सुनेंगे। बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। ईरान ने इसराइल को परमाणु हथियारों के खतरे के बारे में चेतावनी दी। गजा पर इसराइल के बर्बर हमले जारी, 31 अन फिलिस्तीनी शहीद। इसराइली ठिकानों पर हिजबुल्लाह के ताबड़तोड़ हमले, कई छावनियां तबाह। और बाइडेन के भाषण के बीच हुआ जबरदस्त हंगामा, गजा में युद्ध विराम के समर्थन में लगे जोरदार नारे। अब विस्तार से आपकी सेवा में खबरें पेश हैं। ईरान ने इसराइल के परमाणु हथियारों के खतरे के बारे में चेतावनी दी है। संयुक्त राष्ट्र संघ में ईरान के राजदूत और स्थायी प्रतिनिधि अमीर सईद एरवानी ने इसराइल के परमाणु हथियारों के खतरे के बारे में चेतावनी दी और कहा कि ईरान और फिलिस्तीन के खिलाफ इसराइल के उच्च अधिकारियों की हालिया परमाणु धमकियां इन हथियारों के खतरे को उजागर करती हैं। उन्होंने कहा कि क्षेत्रीय या वैश्विक स्तर पर ऐसे हथियारों की मौजूदगी को मानवता के लिए खतरा माना जाता है और ये अक्सर ब्लैकमेलिंग के हथकंडे के रूप में काम करते हैं। संयुक्त राष्ट्र संघ में ईरान के स्थायी राजदूत ने कहा कि इसराइल की परमाणु क्षमताओं की गोपनीयता क्षेत्र की स्थिरता के लिए बड़ा खतरा है। उनका कहना था कि मधुपुर में हालिया अपराधों को ध्यान में रखते हुए हम इसराइल की परमाणु अस्पष्टता की नीति और बड़े पैमाने पर हथियारों के संभावित उपयोग के बारे में अपनी तत्काल चिंता व्यक्त करते हैं। संयुक्त राष्ट्र संघ में ईरान के राजदूत और स्थायी प्रतिनिधि का कहना था कि अब पहले से कहीं अधिक सामूहिक विनाश के हथियारों से मुक्त मधुपुर का निर्माण सुरक्षित भविष्य की दिशा में एक बुनियादी कदम के रूप में आवश्यक है। उन्होंने जोर दिया कि अब तक पश्चिमी एशिया में ऐसा क्षेत्र बनाने की इतनी आवश्यकता कभी नहीं रही है। उत्तरी गाजा के जबालिया कैंप पर इसराइल के ताजा हमलों में 31 अन फिलिस्तीनी शहीद हो गए। समाचार सूत्रों ने सोमवार रात गजा के उत्तर में स्थित जबालिया शिविर पर इसराइल के युद्धक विमानों के हमले में 31 फिलिस्तीनी के शहीद होने की खबर दी है। इरना के अनुसार इसराइली सेना ने जबालिया शिविर में 12 घरों पर बमबारी की और उन्हें पूरी तरह नष्ट कर दिया। इस रिपोर्ट के मुताबिक इस हमले में 31 फिलिस्तीनी शहीद हो गए जबकि 9 घायल हो गए हैं। उधर फिलिस्तीन के स्वास्थ्य मंत्रालय ने एक बयान में कहा है कि ज़ायोनी सैनिकों की बमबारी में नष्ट हुए घरों के मलबे में लगभग 3,000 फिलिस्तीनी दबे हुए हैं। फिलिस्तीन के स्वास्थ्य मंत्रालय के अनुसार 3,000 फिलिस्तीनी अभी भी इसराइल के क्रूर हमलों से नष्ट हुए घरों के मलबे के नीचे दबे हुए हैं। इस रिपोर्ट के मुताबिक 3,000 में लगभग 1,700 बच्चे मलबे के ढेर में दबे हुए हैं। गजा पर इसराइल के पाशविक हमलों में शहीद होने वालों की संख्या 11,000 से अधिक हो गई है। लेबनान के इस्लामी प्रतिरोध आंदोलन हिजबुल्लाह के इसराइल के ठिकानों पर हमले जारी हैं। حزب اللہ نے ایک بیان میں کہا ہے کہ اسرائیل کے ٹھکانوں پر پرتیرودھ کے میزائل حملوں سے دشمن کو نشچت نقصان ہوا جس میں کئی لوگ مارے اور گھائل ہوئے۔ حزب اللہ کی اور سے جاری بیان میں کہا گیا ہے کہ پرتیرودھ کے جیالوں نے آج بارنٹ چھاونی کے پاس زیونی شاسن کی ایک پیدل ٹکڑی کو گائیڈڈ میزائلوں سے نشانہ بنایا۔ حزب اللہ کے بیان میں کہا گیا ہے کہ اس میزائل حملے میں دشمن کو کافی نقصان ہوا اور اس کے کئی سینک مارے گئے اور گھائل ہوئے۔ اسرائیلی میڈیا نے بتایا کہ لبنان سے ملنے والے اسرائیل کی سیما پر لبنانی پرتیرودھ کے راکٹ حملوں میں دو سینک گھائل ہو گئے۔ اس رپورٹ کے انوسار تتوا شہر میں حزب اللہ کے راکٹ حملوں میں دو اسرائیلی گمبھیر روپ سے گھائل ہو گئے۔ لبنان کے اسلامک پرتیرودھ آندولن حزب اللہ نے ایک الگ بیان جاری کر کے کہا کہ غزہ پٹی میں دھڑ فلسطینی راشٹر کا سمرتھن جاری رکھنے اور اس کے بہادر اور سمان جنک پرتیرودھ کا سمرتھن کرنے کے لیے حزب اللہ کے جیالوں نے اچت ہتھیاروں سے الراہب بیس کو نشانہ بنایا جس میں نشچت روپ سے دشمن کے کئی سینک مارے گئے اور گھائل ہوئے۔ یمن کے لوک پریہ جن آندولن انصار اللہ کے پرمکھ نے آتنکی اوید اسرائیلی شاسن کے اتیاچار کے جواب میں کیے گئے ڈرون اور راکٹ حملوں کے بارے میں سوچنا دی ہے۔ سماچار ایجنسی تسنیم کی رپورٹ کے مطابق یمن کے لوک پریہ جن آندولن انصار اللہ کے پرمکھ عبد الملک بدر الدین الحوثی نے ایک بیان جاری کر کے بتایا ہے کہ فلسطین وشیش کر غزہ کے لوگوں کے خلاف اوید آتنکی زیر شاسن کے اپرادھوں کے جواب میں ہم نے میزائل اور ڈرون حملوں سے اوید ادھکرت فلسطین کے شیتروں کو نشانہ بنایا ہے۔ عبد الملک الحوثی نے کہا کہ غزہ میں جو کچھ ہو رہا ہے اس کے سمبند میں کسی بھی گمبھیر قدم کو اٹھانے میں دیری کر کے عرب سرکاریں اپنی ساکھ کھو رہی ہیں۔ طوفان الاقصی آپریشن کا 39واں دن، لبنان کی سیما سے لگے اوید ادھکرت علاقوں میں الارم بجنے اور غزہ پٹی کے اسپتالوں میں لگاتار گمبھیر استھتی کے ساتھ شروع ہوا۔ پرتیرودھ گٹوں نے سیریا میں امریکی قبضے والے اوید ٹھکانوں کو بھی نشانہ بنایا ہے۔ دوسری اور امریکی ادھیکاریوں نے دعویٰ کیا ہے کہ غزہ پٹی میں اسرائیل کی زمینی کارروائی میں ان کے دیش کی سینا شامل نہیں ہے۔ منگلوار کو شروعاتی کچھ منٹوں میں اسرائیلی سینکوں نے ویسٹ بینک کے تلکرم کیمپ پر حملہ کر دیا۔ اسرائیل کے چوطرفہ حملوں، ایندھن کی کمی اور بجلی کٹوتی کے ساتھ ہی کھاد پدارتھوں کی سماپتی کی وجہ سے غزہ پٹی کے اسپتالوں کی استھتی یتھاوت بھیاوہ بنی ہوئی ہے۔ غزہ کے اسپتالوں میں گھائلوں اور بیماروں، وشیش روپ سے جن ششوؤں کو وشیش دیکھ بھال کی آوشکتا ہوتی ہے، انہیں گمبھیر خطرے کا سامنا ہے۔ شودا الاقصی اسپتال کے پرمکھ کا کہنا ہے کہ اسپتال کے سبھی بیڈ بھرے ہوئے ہیں اور گھائلوں کا علاج زمین پر کیا جا رہا ہے جبکہ ان کے شریر سے خون بہ رہا ہے۔ غزہ کے سواستھ منترالے کے پروکتا نے بھی کہا ہے کہ لگاتار تیسرے دن الشفا اسپتال میں کوئی کھاد پدارتھ نہیں ہے۔ سیریا میں ایک بار پھر امریکہ کے سینک ٹھکانوں پر حملے ہوئے ہیں۔ استھانی میڈیا نے سیریا کے پوروی اور کیندریہ چھیتروں میں دو امریکی سینک ٹھکانوں پر حملوں کی سوچنا دی ہے۔ طوفان الاقصی آپریشن کے بعد اسرائیل کے اپرادھوں کے جواب میں سیریا اور عراق میں امریکی سینک اڈوں پر اب تک کئی بار راکٹ، میزائل اور ڈرون سے حملے ہو چکے ہیں۔ ٹیلی گرام چینل سابرین نیوز کے انوسار عراق کے اسلامی پرتیرودھ آندولن نے منگلوار کو ایک بیان میں کہا ہے کہ غزہ پٹی کے خلاف زیونیوں کے اپرادھوں کے جواب میں دیر الزور میں استھت العمر آئل فیلڈ میں امریکی سینا کے ٹھکانے پر ڈرون حملہ کیا گیا۔ عراق کے اسلامی پرتیرودھ گروپ نے اس حملوں کی ذمہ داری سویکار کرتے ہوئے الگ الگ بیان میں کہا ہے کہ غزہ پٹی کے خلاف اسرائیل کے اپرادھوں کے جواب میں کئی ڈرونوں کے ذریعے امریکی ٹھکانوں پر حملہ کیا گیا ہے۔ سیریا کا کہنا ہے کہ نسل بھیدی زیونی شاسن نے غزہ میں ساری ریڈ لائنوں کو پار کر لیا ہے۔ سیریا کے ودیش منتری فیصل مقداد نے کہا کہ نسل بھیدی زیونی شاسن نے غزہ کے خلاف اپنے نرنتر اپرادھوں میں سبھی ریڈ لائنوں کو پار کر لیا ہے اور سبھی انتراشٹریہ سمجھوتوں اور مانویہ قانونوں کا اُلنگھن کیا ہے۔ ارنا کی رپورٹ کے انوسار سیریا کے ودیش منتری نے کہا کہ وہ لوگ جو مانوادھیکاروں کی نندا کا دم بھرتے ہیں اور یہ دعویٰ کرتے ہیں کہ دنیا انتراشٹریہ قانونوں پر چلتی ہے، کسی بھی طرح سے بنا کسی شرم کے اسرائیل کا سمرتھن समर्थन करते हैं। सीरिया के विदेश मंत्री फैसल अल मकदाद ने कहा कि दुनिया के वे लोग जिन्होंने फिलिस्तीनी जनता की स्वदेश वापसी और अपनी जमीन पर एक स्वतंत्र देश स्थापित करने के अधिकार का समर्थन किया या जो लोग इसराइल के हालिया अपराधों की गंभीरता के प्रति जागरूक हुए हैं, वे कभी भी अमरीका और पश्चिम से और अधिक झूठ और धोखे स्वीकार नहीं करेंगे। इराक के प्रतिरोध कर्ता गुटों ने एक नई मिसाइल का अनावरण करके इसराइल और अमेरिका की नींद हराम कर दी है। समाचार सूत्रों ने मंगलवार सुबह बताया कि इराक का इस्लामी प्रतिरोध आंदोलन ने इसराइल का मुकाबला करने के लिए कम दूरी की स्मार्ट मिसाइल का अनावरण किया है। इन्ना की रिपोर्ट के अनुसार इराक के इस्लामी प्रतिरोध आंदोलन ने एक बयान में कहा है कि गजा में ज़ायोनी शासन के अपराधों पर जवाब देते हुए जो अमेरिका के समर्थन से जारी है, इराक के इस्लामी प्रतिरोध ने आज मंगलवार को सारिम नामक कम दूरी की स्मार्ट मिसाइल का अनावरण किया और मैदान जंग में उसे रवाना किया। इराक के प्रतिरोधक गुटों द्वारा नौजवा आंदोलन ने मंगलवार सुबह एक संदेश में इसराइल के भीतर सटीक हमले की सूचना दी है। नौजवा आंदोलन के महासचिव शेख अकरम अलकाबी ने इसराइल के भीतर सफल और सटीक हमले की सूचना दी और इसराइल तथा अमेरिका को चेतावनी दी है और भी आश्चर्य करने वाली चीजें सामने आने वाली है। जैसे जैसे अवैध आतंकी इसराइली शासन के युद्ध अपराधों से पर्दा उठता जा रहा है, वैसे वैसे उसने अब अपने जघन अपराधों को छिपाने के लिए झूठी और मनगढ़ंत कहानियां बनाकर मीडिया के माध्यम से आम जनमत को गुमराह करने की भरपूर प्रयास आरंभ कर दिए हैं। वहीं गजा के शिफा अस्पताल के सामने आई तस्वीर ने मानवता को शर्मसार कर दिया है। ये अस्पताल अब पूरी तरह मुर्दा घर में बदल गया है। गजा में युद्ध विराम की मांग कर रहे एक प्रदर्शनकारी ने अमरीकी राष्ट्रपति जो बाइडन के भाषण के दौरान जमकर हंगामा किया, जिसकी वजह से अमरीकी राष्ट्रपति को अपने भाषण को बीच में ही रोकना पड़ा। इंडिपेंडेंट जर्नल की एक रिपोर्ट के मुताबिक अमरीकी राष्ट्रपति जो बाइडन के भाषण के दौरान एक फिलिस्तीनी समर्थक प्रदर्शनकारी ने गजा में युद्ध विराम का आह्वान किया, जिसके परिणाम स्वरूप बाइडन को अपना भाषण बीच में ही रोकना पड़ा। इसी के साथ रेडियो हिंदी तेहरान से राष्ट्रीय और अंतर्राष्ट्रीय समाचार समाप्त होते हैं।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
श्रोताओ, राजनीतिक चर्चा के दैनिक कार्यक्रम में मोहम्मद मेहदी का सलाम स्वीकार कीजिए। फिलिस्तीनियों के खिलाफ इसराइल के अपराधों में तेजी आने और ज़ायोनी शासन के नरसंहार के लिए पश्चिमी देशों के व्यापक समर्थन के कारण दुनिया में यहूदी विरोधी भावना में वृद्धि हो गई है। इसलिए फ्रांसीसी राष्ट्रपति ने एक पत्र में अपने देश में यहूदी विरोधी भावनाओं में वृद्धि की निंदा की और बेलगाम यहूदी विरोधी भावनाओं में असहनीय वृद्धि पर चेतावनी दी है। गजा में प्रत्यक्ष दर्शियों के हवाले से एक रिपोर्ट आई है जो बहुत चौंकाने वाली है और साथ ही तस्नीम न्यूज एजेंसी जैसे कुछ मीडिया हलकों की अटकलों की पुष्टि करने वाली है कि गजा में इसराइली सैनिकों के साथ अमेरिकी सैनिक भी फिलिस्तीनियों पर हमले कर रही हैं। रायुल योम अखबार ने अपनी रिपोर्ट में लिखा है कि प्रत्यक्ष दर्शियों ने बताया है कि उन्होंने देखा है कि गजा में अमेरिकी सैनिक मौजूद हैं। पाकिस्तान ने सीमा पर प्रदर्शन करने वाले अफगान नागरिकों को कड़ी चेतावनी दी है। पाकिस्तान के सीमावर्ती क्षेत्र चमन की पुलिस ने अफगानिस्तान से मिलने वाली सीमा पर प्रदर्शन कर रहे लोगों को चेतावनी देते हुए कहा है कि सुरक्षा कारणों से उनको ये काम या तो समाप्त कर देना चाहिए या फिर ये काम किसी दूसरे स्थान पर जाकर करना चाहिए। ये थे हमारी आज की चर्चा के विषय। फिलिस्तीनियों के खिलाफ इसराइल के अपराधों में तेजी आने और ज़ायोनिस्ट शासन के नरसंहार के लिए पश्चिमी देशों के व्यापक समर्थन के कारण दुनिया में यहूदी विरोधी भावना में वृद्धि हो गई है। इसलिए फ्रांसीसी राष्ट्रपति ने एक पत्र में अपने देश में यहूदी विरोधी भावनाओं में वृद्धि की निंदा की और बेलगाम यहूदी विरोधी भावनाओं में असहनीय वृद्धि पर चेतावनी दी है। साथ ही अख्तर अब्बास,
फिलिस्तीनियों के खिलाफ इसराइल के अपराधों में तेजी आने और ज़ायोनिस्ट शासन के नरसंहार के लिए पश्चिमी देशों के व्यापक समर्थन के कारण दुनिया में यहूदी विरोधी भावनाओं में वृद्धि हो गई है और इसीलिए फ्रांसीसी राष्ट्रपति इमैनुएल मैक्रों ने एक पत्र में अपने देश में यहूदी विरोधी भावनाओं में वृद्धि की निंदा की और बेलगाम यहूदी विरोधी भावनाओं में असहनीय वृद्धि पर चेतावनी दी है। दुनिया में यहूदी विरोधी भावनाओं के बढ़ने की वजह से ज़ायोनी प्रधानमंत्री नेतन्याहू को सार्वजनिक रूप से ऐलान करना पड़ा कि हम ये नहीं चाहते कि अंतर्राष्ट्रीय समुदाय हमारी आलोचना करे, बल्कि हम तो उसका समर्थन चाहते हैं। हालांकि यूरोपीय देशों के अधिकारियों ने शुरू से इसराइल का समर्थन करते हुए फिलिस्तीनियों के खिलाफ ज़ायोनिस्ट शासन की दमनात्मक और हिंसक नीति को इसराइल का अधिकार करार दिया और तेल अवीव का समर्थन करते हुए फिलिस्तीन के समर्थकों को धमकाया, डराया और उन्हें सजाएं तक दी। लेकिन मामला ऐसा ही हुआ और गजा युद्ध में फिलिस्तीनियों की हत्या के कारण यूरोप और अमेरिका में कई लोगों ने इसराइल की नीतियों की निंदा की और फिलिस्तीनियों के अधिकारों की रक्षा के लिए बड़े पैमाने पर प्रदर्शन आयोजित किए। दुनिया के कई देशों में लोग फिलिस्तीनियों के समर्थन में सड़कों पर उतरे, लेकिन फिलिस्तीन के खिलाफ यूरोपीय अधिकारियों के कठोर रुख की वजह से ही दुनिया, विशेषकर यूरोप में नस्लीय और धार्मिक भेदभाव में तेजी आई है। ताज़ा प्रकाशित आंकड़ों के अनुसार 7 अक्टूबर के बाद से फ्रांस में 1100 से अधिक यहूदी विरोधी घटनाएं दर्ज की गई हैं, जो मैक्रों के अनुसार पूरे वर्ष की तुलना में पिछले कुछ हफ्तों में फ्रांस में रहने वाले यहूदियों के खिलाफ घृणा की घटनाओं में 3 गुना वृद्धि का इशारा है। जर्मन चांसलर ओलफ शुल्ज ने भी कहा है कि वो अपने देश में हाल ही में हुई यहूदी विरोधी घटनाओं से शर्मिंदा और क्रोधित हैं। उन्होंने चेतावनी दी क्योंकि सरकार यहूदियों के खिलाफ ऐसी नफरत बर्दाश्त नहीं करेगी। दरअसल हालिया हफ्तों में पश्चिमी देशों ने अपनी नीतियों और इसराइल के प्रति समर्थन से दुनिया के लोगों पर यह साबित कर दिया कि वे आज़ादी के अपने नारों पर बाकी नहीं है, क्योंकि उन्होंने फिलिस्तीन का समर्थन करने वाले लेखकों और पत्रकारों को भी हाशिए पर डाल दिया है और पश्चिम की इसी नीति की वजह से पश्चिमी समाज में, जनता में रोष उत्पन्न हो गया है। फ्रांस सहित अधिकांश यूरोपीय देशों में यह कानून है कि त्वचा के रंग, नस्ल, धर्म, उम्र और विकलांगता के कारण किसी को भी यह अधिकार नहीं है कि वो लोगों को सामाजिक, राजनीतिक और आर्थिक अधिकारों से वंचित करे। लेकिन पश्चिमी देशों की वर्तमान वास्तविकता से पता चलता है कि ये कानून ज्यादातर कागजों पर ही रह गए हैं और ये आंकड़े न केवल फ्रांस में बल्कि पूरे यूरोप में नस्लीय और धार्मिक हिंसा में वृद्धि को दर्शाते हैं।
ये रेडियो तेहरान की हिंदी सेवा है। और आप सुन रहे हैं कार्यक्रम राजनैतिक चर्चा। समाचारों से एक कदम आगे बढ़ते हुए घटनाओं की तह तक पहुंचने और विभिन्न आयामों को छूने की कोशिश। कार्यक्रम राजनैतिक चर्चा।
गाज़ा में प्रत्यक्षदर्शियों के हवाले से एक रिपोर्ट आई है जो बहुत चौंकाने वाली है और साथ ही تسنیم نیوز ایجنسی جیسے کچھ میڈیا حلقوں کی اٹکلوں کی پشٹی کرنے والی ہے کہ غزہ میں اسرائیلی سینکوں کے ساتھ امریکی سینک بھی فلسطینیوں پر حملے کر رہی ہیں۔ رائے الیوم اخبار نے اپنی رپورٹ میں لکھا ہے کہ پرتیکش درشیوں نے بتایا ہے کہ انہوں نے دیکھا ہے کہ غزہ میں امریکی سینک موجود ہیں جو اسرائیلی سینکوں کے ساتھ مل کر جنگ کر رہی ہیں۔ ساتھ ہی احمد عباس،
غزہ میں پرتیکش درشیوں کے حوالے سے ایک رپورٹ آئی ہے جو بہت چونکانے والی بھی ہے، اور ساتھ ہی تسنیم نیوز جیسے کچھ میڈیا حلقوں کی اٹکلوں کی پشٹی کرتی ہے کہ غزہ میں اسرائیلی سینکوں کے ساتھ امریکی سینک بھی فلسطینیوں پر حملے کر رہے ہیں۔ رائے الیوم اخبار نے اپنی رپورٹ میں لکھا ہے کہ پرتیکش درشیوں نے بتایا کہ انہوں نے دیکھا کہ غزہ میں امریکی سینک موجود ہیں جو اسرائیلی سینکوں کے ساتھ مل کر جنگ کر رہے ہیں۔ امریکہ نے تو اس بات کا کھنڈن کیا ہے کہ غزہ میں اس کے سینک لڑ رہے ہیں، لیکن کئی رپورٹیں عرب میڈیا اور انتراشٹریہ میڈیا میں آ چکی ہیں جن میں یہ کہا گیا ہے کہ امریکی اسپیشل فورس فلسطینی سنگٹھنوں کے خلاف جنگ میں شامل ہے۔ الجزیرہ ٹی وی چینل سے بات کرتے ہوئے ایک پرتیکش درشی نے بتایا کہ اس کے علاقے میں امریکی سینک تعینات ہیں اور ان کے گھر کی گھیرا بندی کرنے والے ان سینکوں کی وردی پر امریکی دھوج کا اسٹیکر لگا ہوا ہے۔ نیو یارک ٹائمز نے مدھے اکتوبر میں پینٹاگون کے حوالے سے ایک رپورٹ میں لکھا تھا کہ امریکہ نے اپنی اسپیشل فورس کی ایک ٹکڑی اسرائیل بھیجی ہے جو فلسطینی سنگٹھنوں دوارا قید کیے گئے اسرائیلیوں کو تلاش کرنے میں مدد کرے گی۔ امریکی ادھیکاری بھی کہہ چکے ہیں کہ وہ اسرائیل کی مدد کے لیے 2000 سینک تعینات کرنے کا ارادہ رکھتے ہیں۔ پینٹاگون نے الاقصی طوفان آپریشن کے بعد کہا تھا کہ امریکہ کی ڈیلٹا فورس کی ایک ٹیم مقبوضہ فلسطین بھیجی گئی ہے جو خاص پرکار کے آپریشن کرے گی۔ امریکی رکشا منتری لوئیڈ آسٹن نے کہا کہ امریکہ کے کچھ لوگ زمین پر ہیں جو اسرائیلی پرشاسن کی انٹیلیجنس اور پلاننگ کے کاموں میں مدد کریں گے، جبکہ ضرورت پڑنے پر امریکہ اترکت سینک بھی تعینات کرے گا۔ وہیں اس کے بالکل الٹ امریکی اپراشٹرپتی کملا ہیرس نے کہا کہ امریکہ کے پاس اسرائیل یا غزہ پٹی میں سینک بھیجنے کی کوئی یوجنا نہیں ہے۔ انہوں نے کہا کہ امریکہ کیول صلاح کار، اپکرن اور کوٹنیتک سمرتھن جیسے معاملوں میں اسرائیل کی مدد کر رہا ہے۔ امریکہ کے سامرک معاملوں کے میگزین ملٹری واچ نے بتایا کہ غزہ میں زمینی آپریشن میں حصہ لینے والے امریکی سینکوں میں کچھ مارے گئے ہیں اور ان کے شو ٹکڑوں میں بکھر گئے۔ ریٹائرڈ سینک افسر ڈگلس میک گریگو کے حوالے سے میگزین نے لکھا کہ امریکی اور اسرائیلی سینک مل کر ان قیدیوں کو چھڑانے کے لیے آپریشن کر رہے ہیں جنہیں حماس اور انیہ فلسطینی سنگٹھنوں نے پکڑ رکھا ہے، مگر اسی بیچ ان پر حملہ ہو گیا اور انہیں بھاری نقصان اٹھانا پڑ گیا۔ یہ صاف ہے کہ امریکی سینکوں کا اسرائیل اور غزہ میں تعینات ہونا دراصل اسرائیلی سینا کے بھیانک پتن کا ثبوت ہے۔ حماس کے آپریشن نے دراصل اسرائیلی سینا کو بری طرح خوف زدہ کر دیا ہے۔ امریکہ نے کن لکشیوں کے تحت اپنی سینا بھیجی ہے، اس بارے میں آنے والے دنوں میں اور بھی تتھیہ سامنے آئیں گے۔
پاکستان نے سیما پر پردرشن کرنے والے افغان ناگرکوں کو کڑی چیتاونی دی ہے۔ پاکستان کے سیما ورتی چھیتر چمن کی پولیس نے افغانستان سے ملنے والی سیما پر پردرشن کر رہے لوگوں کو چیتاونی دیتے ہوئے کہا ہے کہ سرکشا کارنوں سے ان کو یہ کام یا تو سماپت کر دینا چاہیے یا پھر یہ کام کسی دوسرے استھان پر جا کر کرنا چاہیے۔ ساتھ ہی قائم رضوی،
پاکستان نے سیما پر پردرشن کرنے والے افغان ناگرکوں کو کڑی چیتاونی دی ہے۔ پاکستان کے سیما ورتی شیتر چمن کی پولیس نے افغانستان سے ملنے والی سیما پر پردرشن کر رہے لوگوں کو چیتاونی دیتے ہوئے کہا ہے کہ سرکشا کارنوں سے ان کو یہ کام یا تو سماپت کر دینا چاہیے یا پھر یہ کسی دوسرے استھان پر جا کر کرنا چاہیے۔ پولیس کا کہنا ہے کہ اگر وہاں پر کوئی گھٹنا گھٹتی ہے تو اس کی پوری ذمہ داری پردرشن کرتاؤں پر ہی آئے گی۔ لگ بھگ ایک مہینہ پہلے پاکستان کی سرکار نے اس دیش میں رہنے والے غیر قانونی پلائن کرتاؤں کو اس دیش سے نکل جانے کا سمے دیا تھا۔ پاکستان کی سرکار کا ماننا ہے کہ دیش کے بھیتر اتپن ہونے والے سرکشا سنکٹوں کا کارن یہاں پر موجود غیر قانونی ڈھنگ سے رہنے والے افغانی ناگرک ہیں۔ اس کے اترکت پاکستان کی سرکار کا یہ بھی ماننا ہے کہ اس دیش میں بہت سی ساماجک برائیوں کا سمبندھ بھی اس دیش میں رہنے والے ودیشی پلائن کرتاؤں سے ہی ہے۔ مانا یہ جاتا ہے کہ افغانی پلائن کرتاؤں کی اور سے سیما پر کیا جانے والا یہ پردرشن एक प्रकार से पाकिस्तान पर अपने आदेश में पुनर्विचार करने पर प्रेरित करने का दबाव है। पाकिस्तान के अंतिम प्रधानमंत्री ने फैसला किया है कि देश में प्रविष्ट होने वाले लोगों के पास पासपोर्ट होना जरूरी है। इसके अतिरिक्त देश में प्रवेश के लिए किसी अन्य डॉक्यूमेंट की जरूरत नहीं है। उनका कहना है कि यह अंतर्राष्ट्रीय स्तर पर स्वीकार किया गया कानून है जिसका अनुसरण हर देश में किया जाता है। हालांकि तालिबान का ये मानना है कि पाकिस्तान की सरकार ने उनसे दुश्मनी के कारण अफगानिस्तान के नागरिकों को वहां से बाहर किया है। वे कहते हैं कि पाकिस्तान को अफगानिस्तान के पलायनकर्ताओं के मामले को द्विपक्षीय संबंधों से बिल्कुल अलग रखना चाहिए। दूसरी ओर पाकिस्तान ने तालिबान के इस विचार को रद्द कर दिया है। इस्लामाबाद का कहना है कि अपने नागरिकों की जिम्मेदारियों से बचने के लिए तालिबान ऐसी बातें कर रहे हैं। पाकिस्तान का ये भी कहना है कि उनके देश में वर्षों से अवैध ढंग से रहने वाले अफगानी पलायनकर्ताओं के मामले का हमेशा के लिए समाधान होना चाहिए। इसी के साथ अगर इस्लामाबाद के इस कदम को तालिबान की ओर से दुश्मनी में उठाया गया कदम माना जाएगा तो उनको जान लेना चाहिए कि अपने सबसे बड़े समर्थक से अलग होने की तालिबान को भारी कीमत चुकानी पड़ सकती है। हालांकि पाकिस्तान पहले से तालिबान की इसलिए आलोचना करता आ रहा है कि वो पाकिस्तान के तालिबान का समर्थन करता है जो अफगानिस्तान की भूमि से पाकिस्तान पर हमले करते रहते हैं। तालिबान के सत्ता में आने के बाद से इन हमलों की संख्या में उल्लेखनीय ढंग से वृद्धि हुई है।
तो श्रोताओ, साथ ही कायम रिजवी की इसी समीक्षा के साथ राजनीतिक चर्चा का दैनिक कार्यक्रम यहीं पर समाप्त हुआ।
ये रेडियो तेहरान की हिंदी सेवा है, इस्लामी गणराज्य ईरान की आवाज़। तो दोस्तों, अभी सुन रहे थे आप कार्यक्रम राजनीतिक चर्चा। अब आपकी सेवा में पेश है कार्यक्रम कुरानी किस्से।
قرآنی قصے۔
दोस्तों, साप्ताहिक कार्यक्रम कुरानी किस्से की एक अन्य कड़ी के साथ आपकी सेवा में हाजिर हैं। स्वाति और मोहम्मद मेहदी का सलाम स्वीकार कीजिए।
दोस्तों, आज के कार्यक्रम में हम आपको ये बताएंगे कि पवित्र कुरान के सूरह हुजरात के 11वीं आयत कब नाजिल हुई थी। महान ईश्वर ने अपने अंतिम पैगम्बर को अरबों के मध्य से बनाने का इरादा किया, न किसी और कौम से, जबकि यहूदियों की अपेक्षा ये थी कि अंतिम पैगम्बर हम में से होगा। मगर जब ये पता चला कि अंतिम पैगम्बर हम में से नहीं है तो उनके दिलों में ईर्ष्या और द्वेष की आग भर गई। यहूदियों के अंदर ये भावना है कि वे दूसरों से अच्छे हैं और ईश्वर ने उन्हें दुनिया में चुनी हुई कौम करार दिया है।
यहूदियों के लिए इस बात को स्वीकार करना बहुत ही सख्त था कि अंतिम पैगंबर उनके बजाय अरब में से होगा। इसी कारण वे अपनी दुश्मनी, ईर्ष्या और द्वेष को न छिपा सके और कहा कि मोहम्मद वह पैगंबर नहीं है जिसकी प्रतीक्षा में हम थे, और हजरत मोहम्मद के बारे में जो कुछ उनकी किताब तौरात में आया था उससे उन्होंने बदल डाला। यहूदियों के हर नाम या हर उस विशेषता को बदल दिया जो पैगंबर इस्लाम के बारे में थी। यहां इस बात को ध्यान में रखना चाहिए कि अंदर से यहूदियों को पता था कि यह वही पैगंबर है जिनकी हम प्रतीक्षा में थे, मगर वह उनके बजाय अरब में से था और उन्होंने दुश्मनी में कहा था कि मोहम्मद वह पैगंबर नहीं है जिसकी हम प्रतीक्षा में थे।
अगर वास्तव में हजरत मोहम्मद वो पैगंबर नहीं थे जिसकी वे प्रतीक्षा में थे तो अपनी किताब में हेरा फेरी न करते, पर उन्होंने हेरा फेरी करके बता दिया कि ये वही पैगंबर है जिसकी वे प्रतीक्षा में थे। परंतु पैगंबर इस्लाम के दुश्मनी में यहूदी अक्ल के अंधे हो गए थे। यहूदी अर्थहीन और निराधार सवाल करके अज्ञानी अरबों और मुनाफिकों को पैगंबर इस्लाम के खिलाफ उकसाते थे।
पवित्र नगर मदीना के अधिकांश लोग यहूदियों के अतार्किक व्यवहार को देखकर चकित थे, इस प्रकार से कि वे यहूदियों से कहते थे कि अल्लाह से डरो और मुसलमान हो जाओ। तुम तो हमेशा हमसे कहते थे कि अंतिम पैगंबर का अनुसरण करके हम तुम पर विजयी हो जाएंगे, जबकि हम लोग तो काफिर और अनेकेश्वरवादी थे, और तुम अंतिम पैगंबर की विशेषताओं को हमारे लिए बयान करते और कहते थे वह शीघ्र ही आएगा। परंतु यहूदी इन बातों के जवाब में कहते थे कि मोहम्मद ने हमारे सामने कोई ऐसी चीज पेश नहीं की जिसकी वजह से हम उन्हें पैगंबर माने, और यह वह नहीं है जिनकी हम तुमसे बात करते थे।
بنی نضیر یہودیوں کا ایک قبیلہ تھا اور حی بن اختب اسی قبیلے کا ایک ویکتی تھا اور صفیہ اس کی بیٹی تھیں اور اس کا ونش حضرت موسیٰ علیہ السلام کے بھائی حضرت ہارون بن عمران تک پہنچتا تھا۔ صفیہ ہمیشہ بڑے لاڈ پیار میں رہی ہے، اور جب وہ وواہ کے لائق ہو گئی تو اس کی قوم کے بہت سے لوگ اس سے وواہ کے اچھک تھے۔ سلام بن ابی الحقیق ان میں سے ایک تھا جو لوگ صفیہ سے وواہ کے اچھک تھے، اور وہ صفیہ سے وواہ کرنے میں کامیاب بھی ہو گیا، پرنتو اس وواہ کا انجام اچھا نہیں رہا اور مجبور ہو کر صفیہ نے دوسرا وواہ کیا۔
صفیہ کے دوسرے پتی کا نام کنانہ بن ابی الحقیق تھا، اور اس کی گننا یہودیوں کے شاعروں میں ہوتی تھی۔ وہ بھی جنگ خیبر میں مارا گیا۔ جب پیغمبر اسلام نے مکہ سے مدینہ پلائن کیا تو یہودیوں کی دشمنی اسپشٹ ہو گئی۔ حی بن اکتب اور دوسرے یہودیوں کے دل میں پیغمبر اسلام اور مسلمانوں کے پرتی جو دشمنی تھی اسے صفیہ سمجھ گئی۔
وہ اس پرکار کہتی ہے، جس دن پیغمبر اسلام مکہ سے مدینہ پلائن کر کے گئے اس کے اگلے دن میرے پتا اور میرے چاچا قوا نامک چھیتر میں پیغمبر اسلام کے پاس گئے، اور سورج ڈوبنے کے سمے تھکے ہوئے اور کرودھت واپس آ گئے۔ اس وقت میں ہمیشہ کی طرح خوشی کے ساتھ ان کے سواگت کے لیے گئی۔ خدا کی قسم وہ دونوں اتنا کرودھت، دکھی و اپرسن تھے کہ میری طرف دیکھا بھی نہیں۔ صفیہ آگے کہتی ہے، میں نے اپنے پتا سے سنا کہ وہ میرے چاچا سے کہہ رہے تھے کہ کیا وہ وہی پیغمبر تھے جن کا وعدہ کیا گیا تھا۔ میرے چاچا نے کہا، ہاں خدا کی قسم وہ وہی پیغمبر ہیں۔ اس کے بعد میرے پتا نے کہا، کیا تمہیں پورا وشواس ہے کہ وہ پیغمبر ہیں؟ تم نے صحیح سے پہچان کر لی ہے کہ وہ پیغمبر ہیں؟ اس پر میرے چاچا نے کہا، ہاں وہ پیغمبر ہیں، ان کے اندر وہ سمست وشیشتائیں موجود ہیں جو تورات میں بیان کی گئی ہیں۔ اس کے بعد میرے پتا نے کہا، مگر کیا؟ میرے چاچا نے میرے پتا سے کہا، تم اپنے اندر ان کے پرتی کیا آبھاس کر رہے ہو؟ اس پر میرے پتا نے کہا، مجھے اچھا آبھاس نہیں ہو رہا ہے، خدا کی قسم جب تک زندہ رہوں گا تب تک ان کا دشمن رہوں گا۔
یہودیوں نے دھیرے دھیرے پیغمبر اسلام کے پرتی اپنی دشمنی اور دویش کو ظاہر کر دیا، جبکہ یہودیوں اور مسلمانوں کے مدھے سمجھوتا ہو چکا تھا۔ اس کے باوجود انہوں نے پیغمبر اسلام اور مسلمانوں کے پرتی اپنی دشمنی پرکٹ کر دی۔ گوپنیہ ڈھنگ سے انہوں نے مکہ کے مشرکوں کے ساتھ سمبندھ استھاپت کر لیا، اور انیکیشور وادیوں کے ہتوں کی رکشا کے لیے مسلمانوں کے خلاف شڑیانتر رچتے تھے۔ ان کا شڑیانتر اتنا ادھک ہو گیا کہ پیغمبر اسلام ان سے جنگ کرنے کے لیے مجبور ہو گئے، اور جب یہودیوں کی مسلمانوں سے جنگ ہوئی تو اس میں ان کی ہار ہو گئی، اور کچھ یہودی مارے گئے اور کچھ کو بندی بنا لیا گیا، جن میں سے ایک صفیہ تھی۔
جب پیغمبر اسلام نے صفیہ کو دیکھا تو اس پرکار کہا، جب تک تمہارا باپ زندہ تھا وہ مجھ سے گھور دشمنی کرتا تھا، یہاں تک کہ ایشور نے اس کی ہتیا کر دی۔ اس پر صفیہ نے کہا، ہے ایشوری دود، ایشور اپنی کتاب میں کہتا ہے کوئی بھی دوسرے کا گناہ نہیں ڈھوئے گا۔ اس کے کہنے کا تاتپر یہ تھا کہ میرے پتا کے گناہ کا مجھ سے کیا سمبندھ ہے۔ اس کے بعد پیغمبر اسلام نے فرمایا، تم چین میں آزاد ہو، اگر تم اسلام کو سویکار کرتی ہو تو میرے پاس رہو گی، اور اگر یہودی دھرم پر باقی رہتی ہو تو میں تمہیں آزاد کر دوں گا اور تم اپنے قبیلے والوں کے پاس چلی جاؤ گی۔
اس پر صفیہ نے کہا کہ ہے ایشوری دوت، اس سے پہلے کہ آپ مجھے اسلام سویکار کرنے کے لیے کہتے میں اسلام سویکار کر چکی ہوں۔ اسلام سویکار کرنے کے بعد میں آپ کی طرف آئی ہوں۔ میں مانتی ہوں کہ آپ اللہ کے رسول ہیں اور مجھے یہودیت کی کیا ضرورت ہے، جبکہ ان کے بیچ نہ باپ ہے نہ بھائی۔ آپ نے مجھے اسلام اور کفر کے چین میں آزاد رکھا ہے، تو جان لیجئے کہ واپس جانے سے بہتر اللہ اور اس کے رسول میرے لیے ادھک پریہ ہیں۔ اس پرکار صفیہ نے پیغمبر اسلام کی پتنی بننے کا چین کیا، اور اس پاون بندھن کی برکت میں مسلمانوں نے دوسرے یہودی بندیوں کو آزاد کر دیا۔
اتہاس کی کتاب میں ایک انیہ روچک بات کا ورن کیا گیا ہے، اور وہ یہ ہے کہ جب صفیہ کو بندھک بنا کر لایا گیا تھا تو اس کی آنکھ کے نکٹ نیلا نشان تھا۔ پیغمبر اسلام نے صفیہ سے پوچھا کہ یہ کیا ہے، تو اس نے کہا ہے ایشوری دوت، کچھ دن پہلے میں نے سپنے میں دیکھا تھا کہ یثرب یعنی مدینے کی اور سے چاند آ کر میرے دامن میں چلا گیا۔ اگلے دن صبح یہ سوپن میں نے اپنے پتی کنان سے بتایا، تو وہ بہت کرودھت ہوا اور کہا لگتا ہے کہ تم مدینہ سے آنے والے بادشاہ کی پتنی بننے کا سوپن دیکھ رہی ہو۔ اس کے بعد اس نے ایک زوردار تھپڑ میرے منہ پر مارا، اور یہ نشان اسی تھپڑ کا ہے۔
ایک دن پیغمبر اسلام صفیہ کے پاس پہنچے تو اسے روتے ہوئے دیکھا۔ اس پر پیغمبر اسلام نے صفیہ سے رونے کا کارن پوچھا، تو اس نے کہا کہ عائشہ اور حفصہ مجھے کشٹ دیتی ہیں اور کہتی ہیں کہ ہم رسول کے چاچا کی لڑکیاں ہیں، اس درشٹی سے ہم تم سے بہتر و افضل ہیں۔ اس پر پیغمبر اسلام نے فرمایا، ان سے کہہ دو کہ تم کس طرح مجھ سے بہتر ہو، جبکہ میرے باپ ایشوری دوت ہارون اور میرے چاچا ایشور سے بات کرنے والے موسیٰ ہیں، میرے پتی محمد ہیں۔ اس کے بعد صفیہ عائشہ اور حفصہ کے پاس گئی اور پیغمبر کی بات کہی، تو ان دونوں نے کہا یہ بات پیغمبر اسلام نے کہی ہے۔
دوستو، پوتر قرآن کے سورہ حجاز کی 11ویں آیت نازل ہوئی۔ اس آیت میں مہان ایشور کہتا ہے، ہے ایمان لانے والوں، ایک قوم دوسری قوم کا مذاق نہ اڑائے، سمبھو ہے جس کا مذاق اڑایا جا رہا ہے ان میں سے اچھے لوگ ہوں، اور مہیلائیں دوسری مہیلاؤں کا مذاق نہ اڑائیں، ہو سکتا ہے جن کا مذاق اڑایا جا رہا ہے وہ اچھی ہوں، اور ایک دوسرے پر کٹاکش نہ کرو اور دوسرے کو برے ناموں سے نہ پکارو۔ ایمان کے بعد کسی کو برے نام سے پکارنا بہت برا ہے، اور اس کے بعد بھی جو توبہ نہ کرے وہی ظالم و اتیاچاری ہے۔
صفیہ ایک سبھی اور سمجھدار مہیلا تھی، اور وہ پیغمبر اسلام سے پریم کرتی تھی۔ روایتوں میں ہے کہ جب پیغمبر اسلام کا انتم سمے تھا تو وہ دوسری مہیلاؤں سے ادھک ولاپ کرتی تھی، اور پیغمبر اسلام کو سمبودھت کر کے کہا، خدا کی قسم ہے ایشوری دوت، کاش کی جو درد و پیڑا آپ کو ہو رہی ہے وہ مجھے ہوتی۔ پیغمبر اسلام کی کچھ پتنیوں نے منہ بنا کر صفیہ کا مذاق اڑایا۔ پیغمبر اسلام نے اس مذاق اڑانے کو اپنی آنکھوں سے دیکھ لیا، اور اسی بیماری کی حالت میں فرمایا، جاؤ اپنا منہ دھو لو۔ ان سب نے کہا کہ کس وجہ سے منہ دھو لیں، تو آپ نے فرمایا کہ تانے کی وجہ سے۔ اس کے بعد پیغمبر اسلام نے فرمایا، تم لوگوں نے صفیہ کو جو تانا دیا جان لو کہ اس نے صحیح کہا ہے۔
دوستو، یہاں ایک انیہ بندو بیان کرنا ضروری ہے، اور وہ یہ ہے کہ اسلام میں بہتری اور شریشتا کا ماپدن تقویٰ ہے، نہ کہ پریوار، دھن اور شہرت آدی۔ آج بھی ہمارے سماج میں ایسے لوگ ہیں جو دھن، پریوار اور پرسدھی آدی پر گرو کرتے اور سوئم کو دوسرے سے بہتر و شریشٹھ سمجھتے ہیں۔ اس بات کو دھیان میں رکھنا چاہیے کہ جو بھی انسان مہان ایشور اور اس کے پیغمبر کا آدیش نہیں مانے گا، اسے اس کی اوگیا کے حساب سے دنڈ ملے گا۔ مہان ایشور کسی کے ساتھ بھی لیش ماتر انیائے سے کام نہیں لے گا۔ اس کے آدیشوں کی اوگیا کرنے والا اگر حضرت نوح علیہ السلام کا بیٹا یا پتنی ہی کیوں نہ ہو، تو ان کا ٹھکانہ نہ رکھے۔ اتہ کسی کو بھی یہ نہیں سوچنا چاہیے کہ میرا سمبندھ اموک ونش سے ہے تو میں نرک میں نہیں جاؤں گا۔
حضرت نوح علیہ السلام کا بیٹا ان کی نظروں کے سامنے ڈوب گیا۔ وہ اپنے بیٹے کو سمجھاتے رہے مگر وہ ان کی ناؤ پر سوار نہ ہوا۔
سارانش یہ ہے کہ کسی بھی ویکتی کی کسی سے رشتے داری ہو، اگر اس کا ایمان صحیح نہ ہو تو رشتے داری کام نہیں آئے گی۔ جناب نوح اور جناب آدم علیہ السلام کے بیٹوں کے انجام کو ادھارن کے طور پر دیکھا جا سکتا ہے۔ تو دوستو، آج کے کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے، ہمیں انمتی دیں۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے، اسلامی گڑراج ایران کی آواز۔ دوستو، ابھی آپ سن رہے تھے کارکرم قرآن قصے۔ اب آپ کی سیوا میں پیش ہے کارکرم پشچمی ایشیا میں امریکہ کا پتن۔
پشچم ایشیا میں امریکہ کا پتن۔
دوستو، کارکرم پشچم ایشیا میں امریکہ کا پتن کی ایک انیہ کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں مریم مہردادی اور غائم رضوی کا سلام سویکار کیجیے۔
مدھیہ پورو میں امریکی ورچسو کے پتن کے ساتھ ہی اس کھیتر کے ان دیشوں کی آنترک سرکشا، سینی شکتی اور راجنیتی بری طرح سے پربھاوت ہوگی جن کے پاس جنادھار نہیں ہے۔ اس پرکار کے دیشوں میں سے ایک دیش سعودی عرب بھی ہے۔ اس بات کو مثال کے ساتھ ہم ایسے سمجھ سکتے ہیں کہ کھیتر کی تانا شاہی سرکاروں، وشیش کر سعودی عرب کے لیے سمسیائیں اس لیے آ سکتی ہیں کیونکہ وہاں کی جنتا دیش کی سنچالن ویوستھا سے اسہمت ہے اور وہ اس کا ورودھ بھی کرتی ہے۔ وہاں کے شاسن امریکہ کی ہری جھنڈی پا کر اس دیش کی جنتا کا دمن کرتے رہتے ہیں۔
ایسے میں جب امریکہ ہی کھیتر میں کمزور ہو جائے گا تو پھر ان کا کیا ہوگا، یہ چنتا کا وشے ہے۔ وہ باتیں جو مدھیہ پورو کے تاناشاہوں کے لیے سر درد بنی رہتی ہیں، ان میں سے ایک مانواधिकारوں کا معاملہ ہے۔ یہ شاسن سامانیتا مہاشکتیوں پر نربھر رہتے ہیں۔ جیسے جیسے کھیتر میں امریکہ کی پوزیشن کمزور ہوتی جائے گی، اسی انوپات میں سعودی عرب، بحرین، یو اے ای اور اسی پرکار کی سرکاروں کی آنترک استھتی خراب ہوتی جائے گی۔ یہ دیش اب تک اپنے یہاں ہونے والے پردرشنوں کا دمن پشچمی دیشوں کی نربھرتا کے کارن کرتے رہے۔
اب ہم یہ دیکھیں گے کہ امریکہ کا سمرتھن کم ہونے یا پھر اس کے سماپت ہونے کی استھتی میں سعودی عرب کو کس پرکار کی سمسیاؤں کا سامنا کرنا پڑ سکتا ہے۔ سعودی عرب کی جنتا کی تین مکھیہ سمسیاں ہیں: بے روزگاری، آواس اور نردھنتا۔ جب انسان کو یہ پتہ چلے کہ سعودی عرب کے پاس دنیا میں سب سے ادھک تیل پایا جاتا ہے اور اس کے اترکت اس کو حج سے بھی اربوں ڈالر کی آمدنی ہوتی ہے، تو پھر اس دیش میں نردھنتا کیوں ہے؟ ایسے میں ہونا تو یہ چاہیے تھا کہ وہاں کے سارے لوگ آرام سے زندگی گزارتے، کیونکہ وہاں پر چین اور بھارت کی بھانتی بہت ادھک جن سنکھیا بھی نہیں ہے۔
واستوکتا یہ ہے کہ سعودی عرب میں تیل اور حج سے ہونے والی آئے کیول کچھ سیمت لوگوں کی ہی جیب میں جاتی ہے، اسے وہاں کی عام جنتا ونچت ہے۔ سعودی عرب میں آج بھی بہت سے لوگ نردھنتا کا جیون گزارتے ہیں۔ سعودی عرب کی راشٹریہ نردھنتا انمولن سمیتی کی رپورٹ کے انوسار اس دیش کے لگ بھگ 39 لوگ نردھن ریکھا سے نیچے زندگی گزارتے ہیں۔ حالانکہ سعودی عرب کے ایک پورو شاسک عبداللہ بن عبدالعزیز نے اپنے شاسن کال میں یہ آدیش دیا تھا کہ دیش میں 500,000 گھروں کا نرمان کیا جائے، کنتو ان کے اس آدیش کو ویوہارک نہیں بنایا گیا۔
سعودی عرب جیسے امیر دیش میں 60% لوگ کرائے کے گھروں میں زندگی گزارتے ہیں، جن کی سنکھیا لگ بھگ 2 کروڑ بتائی جاتی ہے۔ وہاں پر مکانوں کے کرائے بہت زیادہ ہیں۔ سعودی عرب کے یوواؤں کی ایک انیہ آرتھک سمسیا بے روزگاری ہے۔ اس دیش میں لگ بھگ 1 کروڑ ودیشی لوگ نوکریاں کرتے ہیں۔ इन बातों के अतिरिक्त सऊदी अरब की सरकार द्वारा अमेरिका की लिबरल आर्थिक नीति अपनाने से इस देश में महंगाई बहुत बढ़ गई। पिछले एक दशक के दौरान इस देश में महंगाई का स्तर बहुत ऊंचा होता चला गया। आंतरिक सुरक्षा एक ऐसा मामला है जो सऊदी अरब के लिए बहुत ही संवेदनशील मुद्दा बन चुका है।
ईरानोफोबिया अभियान के अग्रणी होने के नाते सऊदी अरब अब अपने लिए कई प्रकार के खतरे देख रहा है। अपने देश की आंतरिक सुरक्षा को मजबूत करके सऊदी अरब वहां की आंतरिक सुरक्षा को अधिक से अधिक मजबूत करना चाहता है। हालिया वर्षों में सऊदी अरब ने अपना सैन्य बजट बढ़ाया है। इसके अतिरिक्त भी वहां के कुछ ऐसे आंतरिक मुद्दे हैं जिनके कारण सऊदी अरब को अधिक से अधिक आंतरिक सुरक्षा की जरूरत है। वैसे यमन युद्ध में सऊदी अरब की पराजय ने भी क्षेत्र में अमरीकी वर्चस्व में कमी की भूमिका प्रशस्त की है। यमन युद्ध में हर प्रकार के हथियार प्रयोग करने के बावजूद सऊदी गठबंधन को विफलता देखनी पड़ी है।
सऊदी अरब को आंतरिक दृष्टि से जहां पर एक ओर सत्ता के लिए संघर्षरत राजकुमारों के विवादों का सामना रहा है, वहीं पर इस देश को तकफीरी आतंकवाद का भी गंभीर खतरा है। ये वे आतंकवादी हैं जिनका सारा खर्च अब तक सऊदी अरब ने वहन किया है। तकफीरी आतंकवादियों की खाने पीने, पहनने ओढ़ने, हथियारों और अन्य आवश्यकताओं की पूर्ति सऊदी अरब की ओर से की जाती रही है। तकफीरी आतंकवादियों की यह सहायता सऊदी अरब के अतिरिक्त बहरैन और यूएई के ओर से भी की जाती थी।
सऊदी अरब के भीतर आंतरिक सुरक्षा को मजबूत करने का एक कारण ये भी था कि वे लोग ये समझने लगे थे कि जिनको हमने दूसरों का मुकाबला करने के लिए पाला पोसा है वो कल हमारे ही दुश्मन बन सकते हैं। सऊदी शासक अपने देश के भीतर दाइश की विचारधारा को पनपने नहीं देना चाहते थे, इसलिए उन्होंने देश को दाइश मुक्त रखने का प्रयास किया। हालांकि दाइश को सीरिया की संवैधानिक सरकार को गिराने के लिए प्रयोग किया गया, किंतु जब बड़े पैमाने पर दाइश को पराजय का मुंह देखना पड़ा और वो इधर उधर बिखर गए, तब से उसके बचे हुए तत्वों को सऊदी अरब की राजशाही सरकार के विरुद्ध खतरे के रूप में देखा जाता है।
सऊदी अरब ने अमेरिका के समर्थन और उसी की ओर से दिए गए ग्रीन सिग्नल के बाद देश के भीतर जो काम किए हैं उनमें से एक सुन्नी और शिया मुसलमानों के बीच मतभेद फैलाना था। अपनी विफलताओं पर पर्दा डालने और समाज में सरकार के विरुद्ध व्याप्त क्रोध को कम करने के लिए सऊदी अरब के शासकों ने शिया और सुन्नी मतभेद को हवा देने का काम शुरू किया। वे सऊदी अरब में शिया मुसलमानों का खुलकर दमन करते थे। इसके अतिरिक्त सऊदी शासक इस देश में रहने वाले शिया मुसलमानों के बहुत से कामों में रुकावटें भी डाला करते थे। उन्होंने कई शिया मुसलमानों धर्मगुरुओं की हत्याएं की, जिनमें से एक आयतुल्ला शेख अन्निम्र भी थे।
आतिवादी वहावियों को शिया मुसलमानों के सामने करके सऊदी अरब के शासक के दर्शाने के प्रयास करते थे कि मानो सारे सुन्नी मुसलमानों के यही विचार हैं, जबकि अधिकांश सुन्नी मुसलमान वहावियों को स्वीकार नहीं करते। ये वही नीति है जिसके अंतर्गत पूरी दुनिया के मुसलमानों के बीच मतभेद पैदा करने के उद्देश्य से ये काम किया जाता है। विडम्बना यह है कि शिया और सुन्नी दोनों ही किसी भी स्थिति में वहावियों को स्वीकार ही नहीं करते हैं। इन सारी बातों के अलावा मानवाधिकारों को लेकर सऊदी अरब के क्रियाकलापों ने भी उसके लिए गंभीर समस्याएं पैदा कर दी हैं। वहां पर जेलों के भीतर भी मानवाधिकारों का हनन किया जाता है। वहां की महिलाएं अपने बहुत से अधिकारों से वंचित हैं।
हालांकि सऊदी अरब के भीतर जो घुटन का माहौल है उसको देखते हुए वहां से मानवाधिकारों के हनन की रिपोर्ट करना लगभग असंभव है। इस बारे में ह्यूमन राइट्स वॉच के पश्चिम एशिया विभाग के निदेशक जो स्टार्क ने अक्टूबर सन 2013 में कहा था, संयुक्त राष्ट्र संघ को चाहिए कि वो सऊदी अरब के मानवाधिकारों के रिकॉर्ड के कारण उसके विरुद्ध कड़ी कार्यवाही करे। यहाँ इस बात का उल्लेख बहुत ज़रूरी है कि सऊदी अरब में इस देश की जनता के विरुद्ध जिस प्रकार की दमनकारी कार्रवाइयाँ की जा रही हैं उनके कारण वहाँ की स्थिति ऐसी हो गई है जैसी राख के नीचे की आग। जैसे ही संयुक्त राज्य अमेरिका की ओर से उसके निकटतम घटक सऊदी अरब का समर्थन कम या समाप्त हो जाएगा, राख के नीचे दबी हुई चिंगारी भड़क उठेगी। पश्चिम एशिया की वर्तमान स्थिति तो इस क्षेत्र में अमेरिका की शक्ति के पतन की परिचायक है।
तो दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है, अनुमति दीजिए।
यह रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओ, आप हमारे प्रसारण को शॉर्टवे में 31 मीटर बैंड बराबर 9800 किलोहर्ट्ज पर सुन रहे हैं। हम आशा करते हैं कि हमारा प्रयास आपको पसंद आया होगा। कार्यक्रमों के बारे में अपने विचारों और प्रतिक्रियाओं से हमें अवश्य अवगत करवाते रहिए। तो अगली सभा तक के लिए हमें इजाजत दीजिए। खुदा हाफिज।
بسم اللہ الرحمن الرحیم۔ یہ تہران ہے، اسلامی جمہوریہ ایران کی آواز۔